تفسیر ان آیات میں غزوہ احزاب اور غزوہ بنو قریدہ کا ذکر ہے، اور آیات پہ جانے سے پہلے ہم غزوہ احزاب اور غزوہ بنو قریدہ کی تھوڑی تفصیل جو ہے وہ پڑھ لیتے ہیں. اور آپ دیکھیے کہ غزوہ احزاب، احزاب حزب کی جمع ہے، اس کے معنی ہوتے ہیں پارٹی یا جماعت کے. تو اس غزوے میں کفار کی مختلف جماعتیں متحد ہو کر مسلمانوں کو ختم کر دینے کا انہوں نے معاہدہ کیا تھا آپس میں، اور اس طرح انہوں نے مدینہ پر جو تھی وہ چڑھائی کی تھی، اس لیے اس کا نام جو ہے وہ غزوہ احزاب رکھا گیا. اور یہ غزوہ 5 ہجری میں پیش آیا، اور اس غزوے کا دوسرا ایک نام بھی ہے، اس کو غزوہ خندق کے نام سے بھی یاد کیا جاتا ہے. کیوں؟ اس لیے کہ مسلمانوں نے اپنے بچاؤ کے لیے مدینہ کے اطراف میں خندق کھودی تھی تاکہ دشمن مدینے کے اندر داخل نہ ہو سکے. اب آپ دیکھیے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں، آپ کی اطاعت اور آپ پر ایمان لانا ہر مسلمان کے جو ایمان کا حصہ ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم جب مدینہ گئے تو ایسے نہیں کہ جا کر بیٹھ گئے، وہ ایک بیدار مغز رکھنے والے تھے، ایک بہترین جرنیل تھے، بہترین لیڈر رہنما تھے. تو رسول اللہ صلی اللہ علیہ وسلم جو ہے جب وہاں پہ آپ گئے تو آپ نے مدینہ کے یہودیوں سے بھی معاہدہ کیا تھا کہ اگر باہر سے کوئی حملہ کرے گا تو مدینہ کے یہودی جو ہیں وہ مسلمانوں کا ساتھ دیں گے، یہودیوں پہ کوئی حملہ کرے گا تو رسول اللہ دیں گے ساتھ یہودیوں کا، اور اگر رسول اللہ صلی اللہ علیہ وسلم پر حملہ ہوگا تو پھر مدینہ کے جو یہودی جو ہیں مسلمانوں کا ساتھ دیں گے. اب ہوا یہ کہ یہود کے قبیلہ بنو نذیر اور قبیلہ بنو وائل کے تقریباً 20 آدمی رسول اللہ صلی اللہ علیہ وسلم اور مسلمانوں سے وہ سخت دشمنی رکھتے تھے، اس لیے وہ مکہ گئے اور قریشی سرداروں سے ملاقات کر کے ان کو مسلمانوں سے جنگ کرنے پر آمادہ کیا. قریشی سردار یہ سمجھتے تھے کہ مسلمان جو ہیں وہ تو ہم سے دشمنی رکھتے ہیں اور یہ ہمارے زیادہ قریب ہیں. تو قریشی جو سردار تھے انہوں نے یہودیوں کو اپنا خیرخواہ سمجھا اور ان سے کہا کہ آپ تو جانتے ہیں کہ ہمارے اور محمد صلی اللہ علیہ وسلم کے درمیان دین اور مذہب کا اختلاف ہے، اور آپ لوگ اہل کتاب اور اہل علم ہیں، پہلے آپ ہمیں یہ بتائیں کہ آپ کے نزدیک ہمارا دین بہتر ہے یا ان کا. ان کا سے مراد کون ہے؟ مسلمان. اب یہودیوں نے اپنے علم اور ضمیر کے بالکل خلاف ان کو یہ جواب دیا کہ تمہارا دین رسول اللہ کے دین سے بہتر ہے. اس پر یہ لوگ کچھ مطمئن ہوئے اور پھر انہوں نے آپس میں یہ طے کیا کہ 20 آدمی جو یہ آنے والے ہیں یہ اور 50 قریش کے جو سردار ہیں وہ اکٹھے ہوں، اور پھر مسجد حرام میں جا کر جو ہے وہ بیت اللہ کی دیواروں سے سینہ لگا کر اللہ سے یہ عہد کریں کہ ہم میں سے جب تک ایک آدمی بھی زندہ رہے گا ہم رسول اللہ صلی اللہ علیہ وسلم کے خلاف جو ہیں وہ جنگ کرتے رہیں گے. اور یہ معاہدہ ہوا کس کے درمیان؟ قریش اور جو ہے وہ یہودیوں کے درمیان یہ معاہدہ ہوا. پھر آپ دیکھیے کہ یہودی جو ہیں ان کے بارے میں حضرت مسیح علیہ السلام کا ایک قول ہے، انہوں نے مسیح علیہ السلام نے انہیں سانپ اور سانپوں کی اولاد کہا ہے، کیونکہ یہودیوں کو یہ گوارا نہیں تھا کہ مسلمان چین کا سانس لے سکے. تو اب کیا ہوا کہ انہوں نے مل کر جو ہے اہل مکہ نے اور یہودیوں نے مسلمانوں پر چڑھائی کی جو ہے وہ منصوبہ اس کا تیار کیا، اور انہوں نے جو ہے وہ مسلمانوں کے خلاف ایک جنگ کرنے کا فیصلہ کیا. اور جنگ کرنے کے سلسلے میں انہوں نے جو ہے وہ کیا بات سوچی تھی؟ وہ یہ چاہتے تھے کہ ایک بھرپور حملہ ہو سارا کفر اکٹھا ہو کر، تاکہ یہ روز روز کا جو مسئلہ ہے مسلمانوں کا، یہ جو خطرہ ہمارے لیے بن کر سامنے آ رہا ہے، اس کو جو ہے نعوذ باللہ ختم کر دیا جائے. تو پھر آپ دیکھیے کہ مزید تفصیلات ہمیں کیا پتہ چلتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کو سارے قبائل کے منظم پلان کی جو تھی وہ اطلاع مل گئی، اور آپ نے بھی جو ہے اس اجتماع اور حرکت کی خبر سننے کے بعد صحابہ کو اکٹھا کیا، کیوں؟ آپ چاہتے تھے کہ صحابہ سے مشورہ کر سکے. اور آپ یہ بات یاد رکھیں کہ ویسے تو رسول اللہ صلی اللہ علیہ وسلم کو مشورے کی ضرورت تو نہیں تھی، کیونکہ اللہ کی براہ راست رہنمائی میں آپ عمل کیا کرتے تھے، لیکن مشورہ کرنے کے دو بڑے فائدے تھے. اور فائدے کیا تھے؟ نمبر ایک کہ امت کے اندر مشورے کی سنت کو جاری کیا جائے، اور دوسرا یہ کہ مشورہ کرنے سے آپس میں اتحاد پیدا ہوتا ہے اور آپس میں تعاون اور تناسر کا جذبہ جو ہے وہ پیدا ہوتا ہے. اور ویسے بھی یہ لشکر جو تھا غزوہ بدر میں مسلمانوں کے مقابلے میں کافر کتنے آئے تھے؟ 1000، تقریباً 1000. غزوہ احد میں جو کافر آئے تھے تقریباً 3000. اس مرتبہ کا لشکر جو تھا وہ تمام لشکروں پر جو تھا وہ بھاری تھا، کیونکہ تمام کفر جو تھا وہ اکٹھا ہو کر آیا تھا، اور کہتے ہیں کہ ان کی مجموعی تعداد تقریباً 10000 کے قریب تھی یا اس سے کچھ اوپر. تو اب جو ہے رسول اللہ صلی اللہ علیہ وسلم نے صحابہ کو جمع کیا تاکہ مشورہ کر سکیں. اور اس موقع پر جو ہے حضرت سلمان فارسی رضی اللہ عنہ نے خندق کھودنے کا مشورہ دیا، اور آپ نے اس رائے کو پسند کیا اور اسی پر اتفاق ہو گیا. اور مدینہ جو ہے، آپ مدینہ کا نقشہ اگر دیکھیں تو اس سے آپ کو اور زیادہ اس بات کا اندازہ ہوگا کہ مدینہ کا نقشہ جو ہے وہ کیسے ہے، کہ مدینہ کے مشرق، مغرب اور جنوب تین اطراف میں لاوے کی چٹانیں ہیں، اس لیے صرف شمال کی طرف لشکر کے داخلے کے لائق ہے، کیونکہ شمال کی طرف سے کافر مدینہ کے اندر داخل ہو سکتے تھے، ورنہ تین جگہ ایسی تھیں. یہ دیکھیں میرے پاس اس وقت یہ نقشہ ہے، یہ خندق، جنگ خندق کا نقشہ ہے، ہے نا؟ تو اس میں جو ہے آپ یہ دیکھیں، یہ جو نشان ہے یہ بلیک بلیک، یہ لاوے کی چٹانیں ہیں، یہ لاوے کی چٹانیں ہیں، یہ بھی لاوے کی چٹانیں ہیں، اور یہاں پہ بھی اس طرف بھی، اور یہ احد پہاڑ ہے، اور یہاں سے جو یہ ہے شمال کی جگہ، یہ خالی ہے، یہاں پہ آپ کو کوئی پہاڑ یا چٹانیں نظر نہیں آ رہی. تو اس طرف سے جو ہے نا وہ لشکر شمال کی جانب سے مدینہ کے اندر داخل ہو سکتا تھا. تو رسول اللہ صلی اللہ علیہ وسلم نے اسی جانب سے جو ہے وہ جو تنگ جگہ تھی اس کا انتخاب کیا. یہ تقریباً کہتے ہیں کہ 1 میل جگہ تھی، وہاں خندق کھود کر دونوں ہروں کو ملا دیا. اور آپ کیا چاہتے تھے؟ کہ دشمن جو ہے وہ یہاں سے مدینہ کے اندر داخل نہ ہو سکے. آپ نے ہر 10 آدمیوں کو 40 ہاتھ خندق کھودنے کا کام سونپا، اور خود خندق کھودنے اور مٹی ڈھونے میں شریک ہو گئے. لوگ رجز پڑھتے اور آپ جواب دیتے. رجز کیا ہوتا ہے؟ ایسے اشعار جن کے ذریعے جنگ کرنے کا جذبہ اور شوق پیدا ہو، بہادری دلیری کے جذبات احساسات جو ہیں وہ پیدا ہو. لوگوں نے خندق کھودنے میں بڑی مشقتیں برداشت کی، بالخصوص سردی اور بھوک کی شدت. چنانچہ ہتھیلی پر جو لائے جاتے اور بو دینے والی چکنائی کے ساتھ کھانا، بو بلکہ کیا، بو دینے والی جو چکنائی ہوتی ہے نا، اس کے ساتھ کھانا کھایا جاتا، لوگ اسی کو کھا لیتے، حالانکہ اس کو کھانا جو تھا وہ حلق سے ان کا گزارنا ہی بڑا مشکل تھا. لوگوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے بھوک کی شکایت کی، اور اپنے پیٹوں پر ایک ایک پتھر بندھے ہوئے دکھائے، تو آپ نے انہیں اپنے پیٹ پر 2 پتھر دکھلا دیے، کیونکہ آپ بہت دیر سے جو تھے وہ بھوکے تھے. اب آپ دیکھیے کہ جب خندق کھودنی جو ہے وہ شروع ہو گئی، جیسے بعض لوگ کہتے ہیں کہ تقریباً یہ 1 میل کا فاصلہ تھا، بعض کہتے ہیں اس کی کل لمبائی تقریباً 3.5 میل تھی، اور اس وقت مسلمانوں کی تعداد کتنی تھی؟ تقریباً 3000 کے قریب، اور 36 گھوڑے تھے، کل 36 گھوڑے تھے مسلمانوں کے پاس. پھر آپ دیکھیے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ کیا کیا کہ جب خندق جو تھی وہ کھودی جا رہی تھی، تو خندق کھودنے کے دوران صحابہ کے اندر بڑی مسابقت پیدا تھی، مسابقت پیدا ہوگی کہ ایک دوسرے سے بڑھ چڑھ کر وہ کام کر رہے تھے. اور حضرت سلمان فارسی رضی اللہ عنہ جو کہ نہ قریش میں سے تھے نہ انصار میں سے تھے، ہر صحابی یہ چاہتا تھا کہ وہ ان کو اپنے ساتھ لے لے. کیوں؟ اس لیے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو جو ہے وہ شامل نہیں کیا تھا کسی گروہ میں، क्योंकि वो जानते थे का ये खंदक खोदना और इसके फन से वाकिफ थे। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है हजरत सलमान फारसी रजी अल्लाह ना को खंदक खोदने की जो है वो जैसे निगरानी का काम दिया, और मुहाजिरीन चाहते थे उनमें शामिल हो जाएं, अंसार चाहते थे उनमें शामिल हो जाएं, लेकिन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने झगड़ा खत्म करने के लिए ये कहा, आपने ये फैसला दिया कि सलमानु मिन्ना अहलुल बैती, कि सलमान हमारे अहले बैत में है। इससे क्या बात पता चलती है कि गैर मुल्की बाशिंदे को, एक गैर मकामी शख्स को, जो सहाबा में से थे, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने बराबर का दर्जा दिया, अपने साथ शामिल कर लिया। और फिर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अमली तौर पर चंद अंसार और चंद मुहाजरीन को शामिल करके 10 लोगों की एक जमात बनाई, और फिर इसमें जो है हजरत अमर बिन औफ भी और हजरत हुजैफा रजी अल्लाह ना जो मुहाजरीन में से थे उनको भी इसमें जो है वो शामिल कर दिया। तो और हजरत सलमान फारसी रजी अल्लाह ना को भी फिर शामिल कर दिया। अब आप देखें कि इत्तफाक की बात है कि जो जगह हजरत सलमान फारसी खोद रहे थे वहां से एक सख्त चिकने पत्थर की चट्टान आ गई आगे। आप गौर करें इस बात पर, जो सबसे ज्यादा माहिर और काबिल था, जिसको इस बात का पता था ये काम कैसे किया जाता है, उन्हीं के हिस्से में ये जो है वो चट्टान आई। तो ये क्या था, ये कुदरत की तंबीह थी। और कुदरत की तंबीह क्या थी कि खंदक खोदना, खंदक बनाना और खंदक खोदने के फन को जानना ये अलग बात से ही, लेकिन अल्लाह की तरफ रुजू किए बगैर कोई काम हो नहीं सकता, है ना। क्या बात पता चलती है, फबिज़्निल्लाह, कि अल्लाह की इजाजत से होता है जो कुछ भी होता है। तो ये उनको जो कुछ भी आता था वो मादी असबाब थे, और मोमिन का भरोसा असबाब पर नहीं होता बल्कि अल्लाह ताला पर होता है। हजरत सलमान रजी अल्लाह अन्हु जो थे वो क्या चाहते थे, जो आपके साथी थे वो क्या चाहते थे, कि जब वो खंदक खोद रहे थे, अब एक रास्ता क्या हो सकता था कि वो अपनी मर्जी, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बकायदा लाइन लगा दी थी, खत खींच दिया था कि यहां से खंदक की खुदाई होनी चाहिए। अब वो ये कर सकते थे कि थोड़ी सी लाइन हटा देते तो फिर वो जो है वो खंदक खुद सकती थी, और लेकिन सहाबा जो थे वो रसूल अल्लाह के खींचे हुए खत से जरा बराबर भी अपनी राय से इनहराफ नहीं कर सकते थे, वो नहीं करना चाहते थे। इसलिए उन्होंने आपस में जब मशवरा किया तो उनको ये लगा कि हमें अपनी राय से जरा बराबर फर्क नहीं करना चाहिए। इसलिए उन्होंने क्या सोचा कि हम रसूल अल्लाह के पास जाते हैं और उन्हीं से ही जो है वो मशवरा करते हैं, और आप हमें फिर जो कुछ भी कहें। तो आप देख लें कि रसूल अल्लाह ने, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के उसवा पर सहाबा ने कैसे अमल किया है, जरा बराबर भी उन्होंने अपनी राय से जो है इनहराफ ना किया। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की राय से सहाबा ने जरा बराबर फर्क ना किया, उसे इनहराफ ना किया। और हजरत सलमान रजी अल्लाह अनु के साथी जो है अमर बिन औफ कहते हैं कि इस चट्टान ने हमारे औजार तोड़ दिए और हम इसके काटने से आजिज हो गए। अब हजरत सलमान रजी अल्लाह अनु रसूल अल्लाह के पास आते हैं और बताते हैं कि हम ऐसा कर रहे थे तो ऐसा मसला पेश आ गया। तो क्या बात पता चलती है कि एक तो लीडर और रहनुमा की का जो मशवरा होता है या जो फैसला होता है, अमली जिंदगी में उससे फर्क नहीं करना चाहिए। अगर कोई बड़ा प्रोग्राम हो रहा है, अगर कोई जंग का मौका पेश आ गया है मुसलमानों की इज्तमाई जिंदगी में, या वैसे कोई भी बड़ा प्रोग्राम हो रहा है, तो जो लीडर है, जनरल है या जिम्मेदार है, नाजमा है, नाजिम है, मुंतजिम है, तो जो बातें तय हो गई हैं, जो ड्यूटियां लग गई हैं, जो वक्त और जगह का तयन हो गया है, उसको अपने मर्जी से उससे हट नहीं जाना चाहिए, और जो जिम्मेदार है उसको इल्म में भी ना हो। फिर दूसरी बात यह कि अगर कोई मसला पेश आ ही जाए तो फिर जो नाजिम या जिम्मेदार है उसके पास जाना चाहिए, उससे रहनुमाई हासिल करनी चाहिए। अब ये रसूल अल्लाह के पास आए, और नाजिम और जिम्मेदार कैसे है, ऐसा नहीं है कि लोग तो खंदक खोद रहे हैं और वो मदीना में अपने घर के अंदर आराम कर रहे हैं, जैसे आमतौर पर हमारे लीडर, जनरल, जिम्मेदार क्या करते हैं कि लंदन में बैठकर टेलीफोन से खिताब करते हैं कि कराची के अंदर मुहाजिर कौमी मूवमेंट जो है वो कैसे चलाई जाए। वहां पे लोग कराची की गलियों में उनका खून बह रहा है, वो मर रहे हैं, और वो उनकी क्या है कि वो लंदन में बैठे हैं। या फिर हमारे जनरल आजकल क्या करते हैं कि महल के अंदर जो सदारत का महल है ना, जहां पे सदर बैठा हुआ है, वो वहां पे है, अवाम भूखों मर रहे हैं, परेशान हाल हैं, तो वो गलियों के अंदर नहीं आते, सिर्फ वोट लेने के लिए आते हैं, तकरीरें करते हैं, फिर वोट लेकर जाकर महल को आबाद करते हैं। फिर उसके बाद अवाम है, वो पहले भी लड़ रही थी, मर रही थी, सर कट रहे थे, फिर अब भी अवाम है। अब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को क्या देखा सहाबा ने कि आप खुद अपने हिस्से की खंदक में मौजूद हैं और खंदक को खोद रहे हैं, खंदक की मट्टी को उस जगह से मुंतकिल करने में मसरूफ हैं। क्या रसूल अल्लाह के सहाबा रसूल अल्लाह से मोहब्बत नहीं करते थे? क्या वो नहीं ये चाहते थे कि रसूल अल्लाह खंदक को ना खोदें? लेकिन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का उस्वा मेरे और आपके लिए बेहतरीन उस्वा है। हजरत बरा बिन आज़िब रज़ियल्लाहु अन्हु कहते हैं कि मैंने आपको देखा कि आपके जिस्म मुबारक को गुबार ने ऐसा ढांप लिया था कि पेट और पीठ की खाल नजर ना आती थी। मट्टी मट्टी हैं, मट्टी मट्टी हैं। इनको कोई मशवरा या हुक्म देने की बजाय खुद इनके साथ मौके पर तशरीफ लाए तो कैसा मुंतजिम होना चाहिए कि खुद गलियों में साथ हो, फिर खंदक में भी साथ हैं, खोद भी रहे हैं। अब ये नहीं है कि मशवरा दे दिया कि जाओ और इस तरह करके काटो तो इस तरह करके पत्थर को काटो, नहीं, खुद तशरीफ लाए। और 10 सहाबा जो हजरत सलमान फारसी रजी अल्लाह के साथ खोदने में मसरूफ थे, खंदक के अंदर आप उतरे, आप भी उनमें शामिल हो गए और खुदाल अपने दाएं हाथ में लेकर इस चट्टान पर एक जरब लगाई और ये आयत पड़ी, तम्मत कलिमतु रब्बिका सिदका, पूरी होगी नेमत आपके रब की सच्चाई के साथ। एक ही जरब से चट्टान का एक तिहाई हिस्सा कट गया और इसके साथ ही एक रोशनी पत्थर की चट्टान से जाहिर हुई। इसके बाद आपने दूसरी जरब लगाई और फिर दोबारा यही बात पड़ी, तम्मत कलिमतु रब्बिका सिदका वअदला, एक तिहाई चट्टान और कट गई और इसी तरह पत्थर से एक रोशनी निकली। अब तीसरी मरतबा वही आयत पूरी पढ़कर तीसरी जरब लगाई तो बाकी चट्टान भी कटकर खत्म हो गई। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम खंदक से बाहर तशरीफ लाए और अपनी चादर जो खंदक के किनारे पर रख दी थी उठा ली और एक तरफ बैठ गए। इस वक्त सलमान फारसी रजी अल्लाह अन्हु ने अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपने जितनी मर्तबा इस पत्थर पर चोट लगाई मैंने हर मर्तबा पत्थर से एक रोशनी निकलती हुई देखी। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सलमान रजी अल्लाह अन्हु से पूछा, क्या वाकई तुमने ये रोशनी देखी है? उन्होंने अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरी आंखों ने इसका मुशाहिदा किया है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, पहली जरब में जो रोशनी निकली मैंने इस रोशनी में यमन और किसरा के शहरों के महलात देखे और जिब्राइल अमीन ने मुझे बताया कि आपकी उम्मत इन शहरों को फतह करेगी। और जब मैंने दूसरी जरब लगाई तो मुझे रूमियों के सुरख महलात दिखाए गए और जिब्राइल अमीन ने यह खुशखबरी दे दी कि आपकी उम्मत इन शहरों को भी फतह कर लेगी। और ये इरशाद सुनकर सब लोग मुतमिन हो गए और आइंदा अजीमुशान फतूहात पर यकीन हो गया। अब आप देखें कि मुसलमान जो मुखलिस मुसलमान थे वो खंदक खोद रहे थे और मुनाफिक भी आपके साथ खंदक की खुदाई में शामिल थे। अब वो कहने लगे कि तुम्हें मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की इस बात पर ताज्जुब नहीं होता कि कैसे बातिल और बेबुनियाद वादे तुम्हें ये सुनाते हैं कि मदीना में खंदक की खुदाई के दौरान उन्हें हीरा और मदाइन और किसरा के महलात नजर आ रहे हैं और ये कि तुम लोग इनको फतह कर लोगे, जरा अपने हाल को तो देखो कि तुम्हें अपने तन बदन का तो होश नहीं है, पेशाब पखाने की जरूरत पूरी करने की मोहलत नहीं है और तुम हो जो किसरा वगैरह के महल को फतह करोगे। तो मुनाफिकीन जो थे वो मजाक उड़ाने लगे क्योंकि उनके दिलों के अंदर मर्द निफाक का मर्द जो है वो छुपा हुआ होता है। लेकिन आप देख लें कि मुसलमानों का ईमान और रसूल अल्लाह की खबर के पूरा यकीन था उनको इस बात पर, क्योंकि हर तरफ से मुसलमान उस वक्त कुफार के खतरे में हैं, निर्गे में हैं, और लेकिन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ मुसलमान जो हैं वो खंदक जो है वो खोद रहे हैं। तो इसके बावजूद जो है वो आपकी बात पर सहाबा जो है वो यकीन रखते हैं। और फिर आप देख लीजिए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा के साथ साथ मौजूद हैं। ये होता है लीडर और जनरल। मसलन खुद कोई बड़ा प्रोग्राम हो रहा है तो खुद पेट भरकर पहले ही खाना खा ले कि पहले मुझे खिला दे, खुद वो खा ले, अब पीछे बाकी लोगों को जो इंतजामिया उसको पूरा हो रहा है कि नहीं हो रहा तो इस बात की कोई परवाह नहीं। वो अगर कुछ जिम्मेदार जिन्होंने अभी खाना नहीं खिलाया, जिन्होंने खाना नहीं खाया दूसरों को वो खिला रहे हैं, तो जो लीडर और जनरल है उसकी भी ये जिम्मेदारी बनती है कि वो भी बाद में खाना खाए। साथ साथ भूख प्यास की शिद्दत को हर मरहले को साथ साथ बर्दाश्त करे। अगर कहीं चले गए हैं, कहीं पड़ाव डाला है, तो ये नहीं कि उसके लिए तो बेड तैयार है, वो सो जाए और बाकी लोग पत्थरों पे हैं, नहीं। यानी हर तरह की मुश्किलात हैं, भूख की हैं या फिर जिस्मानी मुशक्कत है या फिर खुदाई की मुशक्कत है, हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम साथ नजर आते हैं। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है अपने हिस्से की खुदाई जो है वो करते हैं, यहाँ तक कि एक लंबी चौड़ी तकरीबन 3.5 मील के फासले पर की खंदक जो है वो तैयार हो जाती है। आप देखें भूख की शिद्दत का क्या हाल था, मैं आपको उस जमाने का जो खंदक की खुदाई का जमाना था और जंग की तैयारी का जमाना था, एक मौजजा भी रसूल अल्लाह का सुनाना चाहती हूँ। और वो क्या था कि एक दिन हजरत जाबिर रजी अल्लाह ने रसूल अल्लाह को देखकर ये महसूस किया कि आप भूख की वजह से बहुत मुतासिर हो रहे हैं। अपनी बीवी से जाकर कहा तुम्हारे पास कुछ हो तो पका लो। हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर भूख का असर देखा नहीं जाता। बीवी ने बताया कि हमारे घर में एक सा भर जौ रखे हैं, मैं इनको पीसकर आटा बनाती हूँ और एक सा कितना होता है तकरीबन हमारे मुताबिक 3.5 सेर का, 3.5 किलो का आप अंदाजा कर लें। एलिया उसे जौ को पीसने लगी, घर में एक बकरी का बच्चा था, ये नहीं कहा कि बकरी, बकरी का बच्चा था। हजरत जाबिर रजी अल्लाह उन्होंने उसको जिबा करके गोश्त तैयार किया और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को बुलाने के लिए चले, तो बीवी ने पुकार कर कहा जरा देखिए हुजूर के साथ बहुत बड़ा मजमा सहाबा का है, सिर्फ हुजूर को किसी तरह तन्हा बुला लाए। अब सुने जरा, मुझे रुसवा ना कीजिए कि सहाबा कराम का बड़ा मजमा भी साथ चला आए। हमारी क्या आदत होती है, मियां कहते हैं मेहमान आ रहे हैं, हम वो एक दो लोग हैं मेरे साथ वो भी आ रहे हैं, हम आप क्या कहते हैं बस सारी भीड़ ना लेकर आ जाए फिर पूरा कैसे होगा, और फिर अजीब मेरी रसवाई के रोटी पूरी नहीं तो सालन पूरा नहीं है। तो ऐसे बातें हो ही जाती हैं, औरतों के दिल में ऐसा ख्याल आ ही जाता है। अब हजरत जाबिर रजी अल्लाह ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूरी हकीकत हाल अर्ज कर दी, पूरी बात बताई कि सिर्फ इतना खाना है, मगर आपने पूरे लश्कर में ऐलान कर दिया कि चलो जाबिर के घर दावत है। अब जरा देखे तो सही, अब ऐसा कैसे हो सकता था कि आपके सहाबा तो भूखे हों, उनके पेट पर एक पत्थर, आपके पेट पर दो पत्थर, और आप अकेले जाकर चुपके से खाना खा लें? नहीं, हजरत जाबिर रजी अल्लाह हैरान थे। घर पहुंचे तो अहलिया से सख्त परेशानी का इजहार किया और पूछा कि आपने हजूर सल्लल्लाहु अलैहि वसल्लम को असल हकीकत और खाने की मकदार बता दी थी? अब बीवी पूछ रही है कि बता दिया था, जाबिर रजी अल्लाह ने बताया हाँ कि वो तो मैं बता चुका हूँ। अब बीवी थोड़ी मुतमिन हुई कि फिर हमें कुछ फिक्र नहीं, हजरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मालिक है, जिस तरह चाहे करें, तो बात बता दिए फिर परेशानी की कोई बात नहीं। लेकिन हम औरतों की क्या आदत होती है, फिर भी बोलती रहती हैं। कहा था कि टाइम बे टाइम देखा करो, घर में ग्रोसरी नहीं है, चीजें नहीं है, बस देखो हमारे मुइयां की एक ही बात है कि लंगर खुला हुआ है। मैं पिछले दिनों कहीं प्रोग्राम में थी और एक बीवी फोन करी थी मेरे पास ही बैठी अपने शौहर को, और शौहर को कर रही थी या बड़े बेटा जो भी कोई था, तो उसे क्या कह रही थी, बिरयानी बनाकर आई हूँ, अब ये 2-3 दिन खानी है, मैं प्रोग्राम में मसरूफ हूँ, अब ये ना हो के जो है वो लंगर चले और बाहर से लोग आए और खत्म हो जाए। तुम्हारे जो अब्बू है ना उनका तो यही हाल है, हमारा ये होता है ना, या इस तरह से करके सेटिंग किया, वो खराब नहीं होनी चाहिए। खैर बहरहाल, अब बाकी वाकये की तफसील बताना तो जरूरी नहीं, आप हजरत जाबिर का की जो सीरत है उसमें आप पढ़ सकती हैं और आप हरीकुल मख्तूम में ये वाकया पढ़ सकती हैं। लेकिन बताना क्या मकसूद है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम खुद भूखे हैं, सहाबा भूखे हैं, और खुद खाने का थोड़ा सा भी इंतजाम हुआ है तो अपने सहाबा को लेके एक लश्कर जरार लेकर हजरत जाबिर के घर पहुंच जाते हैं और अपने हाथ मुबारक से रोटी और सालन सबको देने और खिलाने का एहतमाम करते हैं। पूरे मजमे ने पेट भरकर खाया और हजरत जाबिर रजी अल्लाह फरमाते हैं कि सब मजमे के फारिग होने के बाद भी ना हमारी हंडिया में से कुछ गोश्त कम नजर आता था और ना गूंदे हुए आटे में कुछ कमी महसूस होती थी। फिर हम सब घर वालों ने भी पेट भरकर खाया भी, बाकी खाना पड़ोसियों में तकसीम कर दिया। तो ये खंदक खोदने में 6 दिन लगे थे, यहां तक के अहजाब का लश्कर जो था वो आ पहुंचा। अब इधर कुरैश के लोग जो थे और इनके पैरोकार 4,000 का लश्कर लेकर आए, इनके साथ 300 घोड़े और 1,000 ऊंट थे। और सहाबा के पास घोड़ों की तादाद कितनी थी, उनके पास घोड़े जो थे सिर्फ 36 थे। अब आप देखें कि कुफार के जो सरदार थे या जो कुफार का लश्कर था, इनका सरदार सलार अबू सुफियान था और इनका झंडा उस्मान बिन तलहा ने उठा रखा था। और उन्होंने जो है वो क्या किया कि जुर्फ और जगाबा के दरमियान रोमा के जो जगह थी मुजमतुल असयाल में पड़ाव डाला। तो ये एक पहाड़ है जहां पर जो है वो उन्होंने जो है वो अपना पड़ाव डाला। अब आप ये देख लें कि ये है यहां से वो ये जगह थी ना जहां से काफिर आ सकते थे, खुला इलाका। तो यहां से जो है वो कुरैश का लश्कर जो है ये यहां से आता है और फिर वो लावे की चट्टानों से जो है वो उनके करीब जो है वो आ जाता है। और खंदक कहां पे खुदी हुई है, ये खंदक है। एक तरफ भी चट्टाने हैं, दूसरी तरफ भी चट्टाने हैं और ये सामने यहाँ पे पूरी जो है वो खंदक जो है वो खुली हुई है। अब क्या हुआ कि ये कितने थे, 4000। अब दूसरी तरफ गुतफान, ये कबीले का नाम है, वो और उनके जो साथी थे उनका लश्कर भी आ गया, ये 6000 का लश्कर लेकर आए। ये कौन थे, ये अहले नजद थे, मदीना के इर्द गिर्द के इलाके के लोग थे और ओहद के दामन में वादी नकमी के आखिरी सिरे पर ये आकर रुके और मदीना की दीवारों तक ऐसे जबरदस्त लश्कर का पहुंच जाना बड़ी सख्त आजमाइश और खतरे का बायस था। तो गोया के आप जो हैं वो देखें कि ये मैंने आपको दिखाई ना, ये लावे की जो चट्टाने हैं, तो कुरैश का लश्कर आया इस तरफ से और मदीना से जो अहले नजद का बनी गुतफान का लश्कर आया वो ये इस तरफ से यूं आया है। तो ऊपर से भी नीचे से भी दोनों तरफ से लश्कर जो है वो आया और बनू गुतफान के साथ और बहुत से कबीले जो थे वो मिले हुए थे। और फिर इसके बाद जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मदीना पर इब्ने उम्मे मक्तूम को मुंतजिम मुकर्रर किया, औरतों और बच्चों को गड़ियों में महफूज किया, वो जो कले थे वो हिफाजत करने की जो भी जगह थी। फिर 3000 का लश्कर लेकर निकल पड़े और जबले सला को पुश्त पर रखकर किला बंदी की शक्ल इख्तियार की। सामने खंदक थी जो मुसलमान और कुफार के दरमियान हायल थी। इधर मुशरकीन ने करार याबी के बाद तैयार होकर मदीने की तरफ पेश कदमी की। जब मुसलमानों के करीब पहुंचे तो क्या देखते हैं कि एक चौड़ी सी खंदक इनके और मुसलमानों के दरमियान हायल है। ये देखकर वो हैरान रह गए। अबू सुफियान ने बेसाख्ता कहा, तिलका मकीदतुन मा अरफहल अरब, ये ऐसी चाल है जिसको अरब जानते ही नहीं। इससे क्या बात पता चलती है कि जो मुसलमान जर्नैल या लीडर होता है वो बेहतरीन सियासतदान भी होता है, वो बेहतरीन रहनुमा होता है। अब ये नहीं है कि अब उस वक्त वो बैठा हुआ कि अल्लाह मदद करेगा, बल्कि क्या है कि मौके की मुनासबत से जो भी असबाब और वसाइल फी जमाना होते हैं वो उनको इख्तियार करने की कोशिश करता है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम देखें कि बेहतरीन जर्नैल भी थे और हिफाजत करना अब मदीना की, तो इसके लिए उन्होंने जो है वो बेहतरीन जो है वो कोशिश भी जो है वो की है। तो जैसे आज के दौर में फी जमाना, अब ये तो नहीं है कि टैंक और तोपों का जमाना है, तो आज का जमाना किसका जमाना है, मिसाइल का, एटम बम का। और इसमें फिर मुसलमान कहें कि ये तो मुसलमान है, सिर्फ अल्लाह पर भरोसा करेंगे, इसकी जरूरत है नहीं, और दस्तखत कर दें कि हम ऐसा कोई असलहा तैयार नहीं करेंगे, तो ये कैसी बात है ना। तो ये जो है वो हिकमत और तदबीर जो है इससे हटकर है। अब जब जो है वो एक तरफ जो है वो मदीना के चंद मुसलमान हैं तकरीबन 3000 और उसमें भी मुनाफिक भी शामिल हैं, और मुनाफिकों की क्या आदत होती है, अब जब भी कोई मुश्किल वक्त आएगा, मुनाफिक याद रखिएगा बुजदिल होते हैं, बखील होते हैं, उनके दिलों में निफाक होता है। तो जब भी कोई ऐसा वक्त आता है मुश्किल का, तकलीफ का, फौरन वो खौफ ज़दा हो जाते हैं, है ना, फौरन जो है वो डरना शुरू कर देते हैं। तो जब अबू सुफियान ने ये कहा कि ये ऐसी चाल है जिसको अरब जानते नहीं, अब उन्होंने खंदक के गिर्द गैज़ व गज़ब के साथ चक्कर काटना शुरू किया। उन्हें किसी ऐसे नुक्ते की तलाश थी जहां से खंदक पार कर सकें, लेकिन मुसलमान इन पर तीर बरसाकर उन्हें खंदक के करीब आने नहीं दे रहे थे ताकि ना वो इसमें कूद सकें और ना मट्टी डालकर रास्ता बना सकें, है ना। और अब देख लें कि अगर वो जगह से हट, लाइन से हट गए होते सहाबा, तो वहां से तो फिर छोटी खंदक हो सकती थी ना जिसको क्रॉस किया जा सके। यहां पे सख्त चट्टान आ गई थी, मैं से ये बात सोच रही थी। तो जो अमीर होता है या जो जिम्मेदार होता है, उसकी हर बात में एक हिकमत होती है, उसकी एक वजह होती है। और बाज़ औक़ात हमारे सामने पूरे हालात नहीं होते, वो तदबीर नहीं होती। और अब एक तरफ मुशरिकीन है और गुस्से में है और चढ़कर आ गए हैं, ऊपर आ गए हैं, दूसरी तरफ मुसलमान है, थोड़े से हैं, और मुनाफिक हैं जो बीच में जो है वो बातें कर रहे हैं। अब मजबूरन मुशरिकीन को मदीने का मुहासरा करना पड़ा, हिसार। वो इसके लिए तैयार होकर नहीं आए थे, उनका ये ख्याल था कि हमारा इतना बड़ा लश्कर है, बस हम जाएंगे और उनको खत्म करके रख देंगे, नऊज बिल्ला। उनके तो वहमो गुमान में भी ये बात नहीं थी, क्योंकि अब वो रोजाना दिन में निकलते और खंदक अबूर करने की कोशिश करते। आप सोचें, सुबह निकलते ताकि खंदक को अबूर करें, लेकिन मुसलमान पूरे रास्ते पर इनके सामने मौजूद होते और बाकी तरफ वो चट्टाने थी लावे की। और अब मुसलमान जब सामने होते, मुसलमान उनको तीर मारते, पत्थर मारते। मुशरिकीन ने कई बार बड़ी जबरदस्त कोशिश की और पूरा पूरा दिन इसी में सरफ कर दिया, लेकिन मुसलमान भी दिफा पे डटे रहे, यहां तक कि इनकी और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कई कई नमाजें भी कजा हो गई, और सूरज डूबने के करीब या डूबने के बाद ही उन्हें अदायगी का मौका मिल सका। उस वक्त तक नमाज खौफ जो थी ना, वो अभी उसका तरीका नहीं बताया गया था, अल्लाह ताला ने ये बात नहीं बताई थी। और कहते हैं कि खंदक को अबूर करने के दिनों में जब काफिर कोशिश कर रहे थे, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और सहाबा को दिन भर जब मसरूफ रहना पड़ा, तो नमाज के लिए जरा भी मोहलत ना मिली, यहां तक कि चार नमाजें इशा के वक्त में पढ़ी गईं। चार नमाजें इकट्ठी पढ़ी। जब मुसलमानों पर शिद्दत की इंतहा हो गई, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अजाबे कुफार के लिए बद्दुआ की। 3 दिन पीर मंगल बुध में मस्जिद फतह के अंदर मुसलसल अजाब की शिकस्त, फरार और मुसलमानों की फतह के लिए आपने दुआ की। फिर तीसरे रोज बुध के दिन जोहर और असर के दरमियान दुआ कबूल हुई, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा के दरमियान जो है वो खुशी से आए, फतह की खुशखबरी सुनाई। और सहाबा फरमाते हैं कि इस वक्त के बाद से किसी मुसलमान को फिर कोई तकलीफ जो है वो पेश ना आई। एक दिन मुशरिकीन के शाह सवारों की एक जमात में, जिनमें अमर बिन जो था अब्दे बुद, इकरमा बिन अबू जहल और जरार बिन खताब वगैरह थे, एक तंग मकाम से खंदक पार कर ली। तो अभी जो है दुआ कबूल होने से पहले के जो वाकयात हैं कि नमाजें भी कजा हो रही हैं, तो उसमें क्या हुआ कि काफिरों के 3 जो शाह सवार थे, आप देखें ना घोड़े की ट्रेनिंग ऐसी कि कूद कर उन्होंने तंग जगह से खंदक पार कर ली, और इनके घोड़े खंदक और सला के दरमियान चक्कर काटने लगे। और सला जो है ये है, ये कोहे सला है, ये जो चट्टाने हैं ना लावे की, इनको कोहे सला के नाम से भी याद किया जाता है। और अब क्रॉस करके, और अब जो है ये है मदीना, ये है कोहे सला। अच्छा, आपके पास भी, आप तफीमुल कुरान को अगर आप पढ़ें, तफीमुल कुरान उसकी जिल्द है 4, उसमें आप सूरत अहज़ाब को देखें, तो वहां से आप उसका नक्शा जो है वो समझ सकती हैं। और भी बहुत सी अब तो ऐसी नक्शा है, ऐसी मैप्स बने हुए कि जिससे देखकर आपको इसका अंदाजा हो सकता है। तो कहते हैं कि इधर हजरत अली रजी अल्लाह ने चंद मुसलमानों के हमरा निकले, और जिस मकाम से उन्होंने खंदक पार की थी उसे कब्जे में लेकर इनकी वापसी का रास्ता बंद कर दिया। सुभान अल्लाह, अब गौर करें इस बात पर। इस पर अमर बिन अब्दे बुद ने जंग के लिए ललकारा, वो बड़ा जर्री और सफाक था। हजरत अली रजी अल्लाह ने कुछ कहकर उसे भड़का दिया और वो घोड़े से उतर आया। फिर दोनों ने एक दूसरे पर बढ़ बढ़ कर वार किए। हजरत अली रजी अल्लाह ने इसका काम तमाम कर दिया और बाकी मुशरिकीन भाग निकले। वो इस कदर मरूब थे कि इकरमा ने भागते हुए अपना नेजा छोड़ दिया, और नौफिल बिन अब्दुल्ला खंदक में जा गिरा, जिसे मुसलमानों ने जो है वो कत्ल कर दिया, तह तह कर दिया। और इसमें जो है आप ये बात जो है वो याद रखें कि मुसलमान जो थे, आप देखें कि कितने बहादुर थे। ये नहीं कि आप जो हैं वो डरे हों या परेशान हुए हों, बल्कि आगे बढ़कर जो है वो उनका जो है वो मुकाबला किया है। तो इससे जो है हमें क्या बात पता चलती है कि کہ رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ جو تھے ان کا ایمان اتنا مضبوط ایمان تھا، پہاڑوں کی طرح کا ایمان تھا کہ جیسا جیسے بھی حالات ہوتے تھے تو پہاڑ بن جاتے تھے، ڈھہ نہیں جاتے تھے، گر نہیں جاتے تھے. اب آپ دیکھیں کہ بنو قریدہ جو ہے یہ قبیلہ ابھی مدینہ کے اندر رہتا تھا، بنو قینقہ اور بنو نذیر یہ مدینہ سے جا چکے تھے، اور بنو قریدہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ عہد میں بندھے ہوئے تھے، اور بنو جو نذیر کا سردار ہے حی بن اختب یہ مدینہ کے باہر تھا نا، تو اس کا جو سردار حی بن اختب ہے یہ بنو قریدہ کے سردار کعب بن اسد کے پاس آیا اور بڑے ڈھنگ سے اس کو عہد توڑنے پر آمادہ کیا، اور کہتے ہیں کہ اس نے جو ہے وہ کیسے آمادہ کیا کہ وہ جو ہے وہ بنی قریدہ کو اس نے سبز باغ دکھائے، اور کہتے ہیں کہ جو حی بن اختب تھا یہ کعب بن جب اسد کے پاس آیا تو کعب بن اسد نے نا اپنے قلعے کا دروازہ بند کر لیا تاکہ حی اندر ہی نہ آ سکے، مگر حی بن اختب نے آوازیں دی، دروازہ کھولنے پر اصرار کیا، اور کعب نے اندر ہی سے جواب دیا کہ ہم رسول اللہ کے ساتھ صلح کر چکے ہیں اور ہم نے آج تک ان کی طرف سے معاہدے کی پابندی اور سچائی کے سوا کچھ نہیں دیکھا، اس لیے ہم معاہدے کے پابند ہیں، آپ کے ساتھ نہیں آ سکتے. وہ چاہتا تھا کہ یہ اندر سے اگر حملہ کر دیں یا ہمارا ساتھ دیں تو پھر آسان ہو جائے. اب دیر تک حی بن اختب دروازہ کھولنے اور کعب سے باتیں کرنے پر اصرار کرتا رہا اور یہ اندر سے انکار کرتا رہا، مگر جب کعب نے بہت شرم دلائی تو اس نے دروازہ جو ہے وہ کھول دیا. یعنی جب حی نے شرم دلائی تو کعب بن اسد نے دروازہ کھول دیا، اور اس طرح جو ہے وہ اس کی باتوں میں آ گیا، اور جو ہے وہ اس نے جو ہے وہ عہد شکنی کر دی. اور عہد شکنی جو ہے کرنے کی وجہ سے ہوا کیا کہ مسلمانوں کا جو ہے نا بہت بڑا نقصان ہوا. کیوں؟ اب وہ قبیلہ جو تھا یہ قریش اور مشرکین کے ساتھ مل گیا. بنو قریدہ مدینہ کے جنوب میں تھے جبکہ مسلمانوں کا مورچہ تو شمال میں تھا، لہذا بنو قریدہ اور مسلمان عورتوں اور بچوں کے درمیان اب کوئی رکاوٹ نہیں تھی. اب جب وہ عہدی پر آمادہ ہو گیا تو اب مسلمانوں کو سخت خطرہ ہوا کہ اگر اندر سے جو اگر بنو قریدہ نے حملہ کر دیا تو مدینہ میں جو مسلمانوں کے بچے ہیں، عورتیں ہیں، تو ان کا کیا بنے گا. آپ نے مسلمہ بن اسلم کو 200 اور زید بن حارثہ کو 300 آدمی دے کر عورتوں اور بچوں کی حفاظت کے لیے بھیجا، اور سعد بن عبادہ رضی اللہ عنہم کو مزید چند انصار صحابہ کے ساتھ اس خبر کی تحقیق کے لیے روانہ کیا. خبر سن کر آپ ایسے نہیں کہ بس بیٹھ گئے کہ اللہ مالک ہے، نہیں، ایک طرف محافظ دستے بھیجے، دوسری طرف معاملے کی تحقیق کرنا آپ نے چاہی. اور جب یہ لوگ گئے تو یہود کو انتہائی خباثت پر آمادہ پایا، اور انہوں نے جو ہے وہ نہ صرف یہ کہ وہ جو تھے وہ خباثت پر آمادہ تھے بلکہ یہ کہ وہ تو پوری طرح جو تھے وہ غداری پر جو تھے وہ تلے ہوئے تھے. اور اس سلسلے میں پھر ہمیں کیا بات پتہ چلتی ہے کہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے سعد بن عبادہ، سعد بن معاذ، عبداللہ بن رواح اور خوات بن جبیر یہ انصار کے سردار تھے، ان کو تحقیق کے لیے بھی بھیجا اور ساتھ ہی سمجھانے کے لیے بھی. اچھا، چلتے وقت ان کو ہدایت کی کہ اگر بنو قریظہ عہد پر قائم رہیں تو آ کر سارے لشکر کے سامنے علل اعلان یہ خبر دینا کہ ہاں بھی وہ ہمارے ساتھ ہیں، کیونکہ ایک افراتفری پھیل جاتی ہے نا جب افواہ پھیل جائے کوئی، اور اگر وہ عہد کو توڑنے پر مصر ہوں تو صرف مجھ کو اشارتاً اس کی اطلاع دے دینا تاکہ عام مسلمان یہ بات سن کر پست ہمت نہ ہو جائے. اب سوچے کتنے ذہین تھے آپ، کیسی زبردست آپ کی پلاننگ تھی. یہ جب وہاں پہنچے صحابہ تو بنو قریظہ کو پوری طرح خباثت پر آمادہ پایا، اور انہوں نے برملا ان سے کہہ دیا، لا عقد بیننا وبین محمد ولا عہد، ہمارے اور محمد صلی اللہ علیہ وسلم کے درمیان کوئی عہد و پیمان نہیں ہے. اس جواب کو سن کر وہ لشکر اسلام میں واپس آئے اور اشارتاً حضور سے عرض کیا کہ عدل و قارہ، یہ عدل اور قارہ نے کیا کیا تھا، کیا اشارتاً بتایا کہ عدل و قارہ، یعنی عدل اور قارہ یہ دو قبیلے تھے یہ مدینہ کے نواح میں، اور ان قبیلوں نے کیا کیا تھا کہ رسول اللہ سے آ کر کہا تھا کہ ہمیں کچھ اپنے مبلغین بھیج دیں، اور پھر مبلغین جب چلے گئے جس میں زیادہ تر حفاظ تھے، 70 کے قریب بعض روایتوں میں آتا ہے حفاظ تھے، تو انہوں نے رجی کے مقام پر ان مبلغین سے غداری کی اور ان کو جو ہے وہ شہید کر دیا، اس میں سے ایک یا دو جو تھے بس چھوڑے تھے، اور وہ بھی کفار کے ہاتھ انہوں نے دونوں بیچ دیے تھے۔ تو اب انہوں نے آ کر کیا کہا؟ عدل وقارہ، اور بعض لوگ کہتے ہیں کہ جیسے گردن پر انہوں نے ہاتھ بھی پھیرا کہ عدل وقارہ، جیسے گردن یعنی عدل، اور یعنی یہ جو صحابہ سردار تھے مدینہ کے انصاری صحابہ، سعد بن عبادہ، سعد بن معاذ، عبداللہ بن رواح اور خواد بن جبیر رضی اللہ عنہم، انہوں نے کیا کہا؟ گردن پر ہاتھ پھیر کر کہا عدل وقارہ، کہ جیسے انہوں نے غداری کی تھی ایسی ابھی ابھی غداری پر امادہ ہیں۔ اب یہ خبر بہت جلدی مدینہ کے مسلمانوں میں پھیل گئی اور سخت اضطراب کی کیفیت پیدا ہو گئی۔ اب دونوں طرف سے مدینہ جو تھا وہ گھیرے میں آ چکا تھا، کیسے؟ اندر جو تھا وہ یہودیوں کا قبیلہ بنو قریظہ تھا، اور باہر کی طرف جو ہے وہ کفار تھے جو 10,000 یا اس سے بھی زیادہ کی تعداد میں تھے، اور منافقین کی سرگرمیاں اور زیادہ تیز ہو گئی۔ انہوں نے اس موقع پر مسلمانوں کے حوصلے پست کرنے کے لیے نفسیاتی حملے کرنے شروع کیے، مثلاً ہم سے تو وعدے کیسر و کسرا کے ملک فتح ہونے کے کیے جا رہے تھے، اور حال یہ ہے کہ رفع حاجت کے لیے بھی جا نہیں سکتے۔ نمبر دو، کسی نے یہ کہہ کر خندق کے محاذ سے رخصت مانگی، اب تو ہمارے گھر ہی خطرے میں ہیں، بیوتنا اوراح، ہے نا، اب ہمیں تو اپنے گھروں کی حفاظت کرنی چاہیے، اور ہم اب یہاں پہ خندق پہ کیا کریں کھڑے ہو کر، اس لیے ہمیں گھر جانے دیں۔ اور کسی نے کہا کہ حملہ واروں سے اپنا معاملہ درست کرو اور محمد صلی اللہ علیہ وسلم کو ان کے حوالے کر دو، اصل میں تو جھگڑا محمد صلی اللہ علیہ وسلم سے ہی ہے نا ان کا، حوالے کرو اور اپنا جو ہے وہ معاملہ درست کرو۔ سخت شدید آزمائش کا وقت تھا، ہر شخص کا پردہ فاش ہو گیا جس کے دل میں ذرہ برابر بھی نفاق تھا، اب صرف صادق اور مخلص اہل ایمان تھے جو اس وقت جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ تھے۔ تو اب آپ دیکھیے کہ یہ جو سخت خطرے کا وقت تھا اور بنو قریظہ کی غداری، رسول اللہ صلی اللہ علیہ وسلم کو اس کا بہت افسوس ہوا، لیکن اس وقت آپ نے ایک اور حکمت کی چال چلی، اور وہ حکمت کی چال کیا تھی؟ کہ آپ مسلسل اللہ تعالیٰ سے جو دعائیں مانگ رہے تھے اور آپ کو جو فتح کی خبر مل گئی تھی، تو اسی وقت کیا ہوا کہ دشمن کی جو صفیں تھیں اس میں جو ہے وہ ٹوٹ پیدا ہو گئی، دشمن کی جو صفیں تھیں اس میں قبیلہ غطفان ایک بہت بڑی طاقت تھی، اور اللہ تعالیٰ نے کیا کیا کہ انہی میں سے ایک شخص نعیم بن مسعود رضی اللہ عنہ کے دل میں ایمان ڈال دیا، ہے نا، ایمان ڈال دیا۔ اور کیسے جو ہے وہ ایمان ڈالا؟ کہ اللہ تعالیٰ نے دعا تو کرنی تھی، اور کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے بنو غطفان سے صلح کی بات چیت شروع کی، ابھی وہ مسلمان نہیں ہوئے، مسلمان نہیں ہوئے، رسول اللہ صلی اللہ علیہ وسلم قبیلہ غطفان سے کیا کہتے ہیں، ان کو آمادہ کرتے ہیں کہ مدینہ کے پھلوں کی پیداوار کا 1/3 حصہ لے کر آپ واپس چلے جائیں، کہ ہم آپ سے یہ معاہدہ کرتے ہیں کہ مدینہ جو ہے اپنی پیداوار کا، کیونکہ مدینہ کا علاقہ باغات کا، زرعی کاش کا علاقہ تھا اور بڑا پھل ہوتا تھا اور بڑی زرخیز زمین تھی، تو کہا کہ ہم کیا کریں گے، 1/3 حصہ آپ کو دیا کریں گے۔ لیکن جب انصار کے سردار جو تھے، ابھی آپ ان سے بات چیت کر رہے تھے، اور انصار کے سردار سعد بن عبادہ، سعد بن معاذ نے، یہ جو دو صحابہ تھے آپ نے ان سے بھی مشورہ کیا کہ یہ کیا رائے دیتے ہیں رضی اللہ عنہما، انہوں نے کہا یا رسول اللہ یہ آپ کی خواہش ہے کہ ہم ایسا کریں یا یہ اللہ کا حکم ہے؟ آپ سوچیں کتنی خوبصورت بات انہوں نے پوچھی، اگر تو اللہ کا حکم ہے تو ہمارے لیے اسے قبول کرنے کے سوا کوئی چارہ نہیں ہے، اور اگر آپ ہمیں صرف بچانے کے لیے تجویز کر رہے ہیں، تو آپ نے فرمایا کہ یہ میں صرف تم لوگوں کو بچانے کے لیے ایسا کر رہا ہوں، کیونکہ میں دیکھ رہا ہوں کہ سارا عرب متحد ہو کر تم پر پل پڑا ہے، میں چاہتا ہوں کہ ان کو ایک دوسرے سے توڑ دوں، کیونکہ اگر بنی غطفان ٹوٹ کر چلے جاتے تو کیا ہوتا کہ پھر ان کا زور جو تھا وہ ٹوٹ جاتا، ایک بھگدڑ ان میں مچ جاتی۔ اس پر دونوں سرداروں نے بال اتفاق کہا، آپ ذرا غور کریں کہ اگر ہماری خاطر یہ معاہدہ کر رہے ہیں تو اسے ختم کر دیجئے، یہ قبیلے ہم سے اس وقت بھی ایک حبہ، حبہ کسے کہتے ہیں، ایک دانہ خراج کے طور پر کبھی نہ لے سکے جب ہم مشرک تھے، اور اب تو ہم اللہ اور اس کے رسول پر ایمان لا چکے ہیں، ہمیں یہ ہم نے یہ شرف حاصل کیا ہے، کیا اب ہم سے خراج لیں گے؟ ہمارے اور ان کے درمیان اب صرف تلوار ہے، یہاں تک کہ اللہ ہمارا اور ان کا فیصلہ کر دے۔ یہ کہہ کر ان صحابہ نے معاہدہ کا جو ایگریمنٹ تھا نا اس کو پھاڑ دیا، پرزے پرزے کر دیا، جس پر ابھی فریقین کے دستخط بھی نہیں ہوئے تھے۔ یہ تھی ان کی ایمانی جرت، یہ تھی ان کی ایمانی قوت۔ اور اس کا یہ مطلب نہیں کہ رسول اللہ کے اندر ایمان کی کمی تھی، بلکہ آپ اپنے پورے صحابہ کو بچانے کے لیے ایسا کر رہے تھے، ہے نا؟ یہ آپ کی ایک جنگی چال تھی، ایک تدبیر تھی۔ اور کہتے ہیں کہ اب معاہدہ تو ختم ہو گیا، لیکن اللہ کی شان کہ اللہ تعالی نے رسول اللہ کی جو دعا قبول کی، تو قبیلہ غطفان کی شاخ اشجع، اشجع الف شین جیم عین کے ایک ساتھی تھے، ایک سردار نعیم بن مسعود، وہ مسلمان ہو کر رسول اللہ کے پاس آئے اور عرض کیا کہ ابھی تک کسی کو میرے قبول اسلام کا علم نہیں ہے، آپ مجھ سے اس وقت جو خدمت لینا چاہیں آپ لے سکتے ہیں، میں اسے انجام دے سکتا ہوں۔ حضور صلی اللہ علیہ وسلم نے فرمایا تم جا کر دشمنوں میں پھوٹ ڈالنے کی کوئی تدبیر کرو۔ اب آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ کیا تدبیر کی کہ ان کے درمیان جو ہے وہ پھوٹ ڈالو۔ اور اب جو ہے کہتے ہیں کہ یہ کیا کیا انہوں نے کہ سب سے پہلے یہ بنو قریظہ کے پاس گئے۔ بنو قریظہ کون سا قبیلہ تھا یہودیوں کا؟ باقی لوگ کہاں ہیں؟ وہ قبیلہ جو مدینہ کے اندر تھا وہ بنو قریظہ تھا۔ تو یہ سب سے پہلے بنو قریظہ کے پاس گئے، ان سے ان کے بہت اچھے تعلقات تھے، ان سے کہا کہ دیکھو قریش اور غطفان تو محاصرے سے تنگ آ کر واپس بھی جا سکتے ہیں، قریش بھی باہر کے لوگ ہیں اور غطفان کے لوگ بھی باہر کے لوگ ہیں، ان کا کچھ بھی نہیں بگڑے گا، اگر تمہیں مسلمانوں کے ساتھ اسی جگہ رہنا ہے، وہ لوگ اگر چلے گئے تو تمہارا کیا بنے گا، میری رائے یہ ہے کہ تم اس وقت تک جنگ میں حصہ نہ لو جب تک ان باہر سے آئے ہوئے قبائل کے چند نمایاں آدمی تمہارے پاس وہ یرغمال کے طور پر جو ہے وہ بھیج نہ دیں۔ یہ جو قبائل ہیں نا بنو غطفان کے اور مکہ کے سردار، ان سے کہو کہ اپنے چند آدمی یرغمال کے طور پر میرے پاس رکھ دو۔ اب یہ بات بنو قریظہ کے دل میں اتر گئی، اور انہوں نے جو احزاب جو متحدہ محاذ تھا ان کے قبائل سے یرغمال طلب کرنے کا فیصلہ کیا۔ پھر یہ لوگ اب جو ہے اب انہوں نے ان سے اس کا مطالبہ کیا۔ اب انہوں نے کیا کیا، یہ جو صاحب تھے حضرت نعیم بن مسعود، یہ قریش اور غطفان کے سرداروں کے پاس گئے اور ان سے کہا کہ دیکھو بنو قریظہ کچھ ڈھیلے پڑتے نظر آ رہے ہیں، بعیدنی کو تم سے یرغمال کے طور پر کچھ آدمی مانگے اور انہیں محمد صلی اللہ علیہ وسلم کے حوالے کر کے اپنا معاملہ صاف کر لیں، اس لیے تم ذرا ان کے ساتھ ہوشیاری سے معاملہ کرنا۔ اس سے متحدہ محاذ کے لیڈر بنو قریظہ کی طرف سے کھٹک گئے، اور آپ نے جو ہے اس موقع پر جب یہ کھٹک گئے تو انہوں نے کیا کیا، یہ جو باقی لوگ تھے غطفان کے لوگ اور قریش کے، انہوں نے کرزی سرداروں کو پیغام بھیجا۔ کرزی سردار کون سے ہیں؟ قریظہ کے جو سردار ہیں ان کو پیغام بھیجا کہ اس طویل محاصرے سے اب ہم تنگ آ چکے ہیں، اب ایک فیصلہ کل لڑائی ہونی چاہیے، کل تم ادھر سے حملہ کرو ادھر سے ہم مسلمانوں پر ٹوٹ پڑے۔ بنی قریظہ نے جواب دیا کہ آپ لوگ جب تک اپنے چند نمایاں آدمی یرغمال کے طور پر ہمارے سپرد نہ کر دیں ہم جنگ کا خطرہ نہیں لے سکتے، کیوں ان کے دل میں یہ خیال آیا کہ یہ تو باہر سے چلے جائیں گے تو ہمارا کیا بنے گا، تو اگر ان کے چند سردار یا چند لوگ ہمارے پاس ہوئیں گے تو ہمیں یہ چھوڑ کر یوں جائیں گے نہیں، اینڈ کریں گے۔ اب اس پر جو ہے وہ جو متحدہ محاذ کے لیڈر تھے ان کو یقین آ گیا کہ نعیم کی بات سچی تھی اور انہوں نے یرغمال دینے سے انکار کر دیا۔ اس سے بنو قریظہ نے سمجھ لیا کہ نعیم نے ہم کو ٹھیک مشورہ دیا تھا، اس طرح یہ جنگی چال بہت کامیاب ہوئی اور اس نے دشمنوں کے کیمپ میں پھوٹ ڈال دی۔ اسی موقع پہ حضور نے فرمایا تھا الحرب خدعا، جنگ میں دھوکہ دینا جائز ہے، یہ ایک جنگی تدبیر ہے نا۔ اب محاذرہ 25 دن سے زیادہ طویل ہو چکا تھا، سردی کا زمانہ تھا، اتنے بڑے لشکر کے لیے پانی کھانا چارے کی غذا کی فراہمی جو تھی وہ مشکل سے مشکل ہوتی جا رہی تھی، اور پھوٹ بھی پڑ چکی تھی، تو محاصرین جنہوں نے محاصرہ کیا ہوا تھا ان کے حوصلے بہت ہی پست ہو چکے تھے۔ اب کیا ہوا کہ اب حوصلے بہت ٹوٹے ہوئے ہیں، تو اللہ نے کیا مدد کی ہے کہ نعیم بن مسعود کے ذریعے۔ اچھا اب دوسری طرف ہوا کیا کہ رات کا وقت تھا، سخت آندھی آئی اور جس میں سردی بڑی تھی، کڑک اور چمک بھی تھی، اتنا اندھیرا تھا کہ ہاتھ سے ہاتھ سجھائی نہیں دیتا تھا۔ آندھی کے زور سے دشمنوں کے خیمے الٹ گئے اور ان کے اندر شدید افراتفری پیدا ہو گئی۔ یہ قدرت الہی کا وار تھا جس کو دشمن سہ بھی نہ سکے۔ اب اس کا ایک واقعہ اور دیکھیں کہ ایسے حالات میں کہ پھوٹ تو پڑ چکی ہے لیکن کافر سوچ کیا رہے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ ارادہ کیا کہ صحابہ میں سے کوئی آدمی جا کر دشمن کے لشکر اور ان کے ارادوں کا پتہ چلائے۔ آپ سوچیں کتنے بیدار مغز تھے، کتنے بیدار مغز تھے، ماشاءاللہ ماشاءاللہ، کتنے حکیمانہ تھے ان کی تدبیریں اور ان کی باتیں۔ اب سخت برفانی ہوا میں جو دشمن پر بھیجی گئی تھی، بہرحال وہ پورے مدینہ پر بھی حاوی ہوئی۔ ظاہر ہے کہ دشمن دور تو نہیں تھا صحابہ سے، اور مسلمان بھی سخت سردی سے متاثر ہوئے۔ رات کا وقت ہے، اب صحابہ کرام دن بھر کی محنت اور مقابلے سے چور چور سخت سردی کی وجہ سے سمٹے ہوئے بیٹھے ہیں۔ آپ ذرا تصور تو کریں، سنو سیزن ہے، آپ کے گھروں میں ہیٹ ہے، میرے گھر میں بھی ہیٹ ہے، ہمارے کوٹ کتنے ہیں، اور ہمارے پاس ٹوپیاں ہیں، جیکٹس ہیں، اور مفلر ہیں، اور ہم اندر جو کپڑے پہنتے ہیں، اندر گارمنٹ، جو سردی کو بچانے کے لیے، ہم کتنا سخت انتظام کرتے ہیں نا، اور سردی سے سمٹ کر آپ بیٹھے ہوئے ہوں اور آپ سے کوئی کہے کہ اب باہر جو سنو ہو رہی ہے، گو کہ آپ کی گاڑی میں بھی ہیٹ ہے، تم جاؤ تو ذرا یہ کام تو کر کے آؤ، یہ ذرا فلائر تو بانٹ کر آؤ، یہ ذرا فلاں جو ہے وہ فلاں کے ہاں کوئی بیماری ہو گئی ہے، کوئی حادثہ ہو گیا ہے، کوئی ہاسپٹل میں ہے، تو ذرا اس کی یہ تھوڑی سی کام تو پلیز آپ کر دیں۔ تو سمٹا سمٹایا ہوا گھر کے اندر، آپ کا اپنا ذاتی کوئی کام نہیں ہے، تو آپ کے دل میں کیا خیال آئے گا۔ حتیٰ کہ میں اپنے بارے میں جائزہ لے رہی تھی کہ ہیٹ جو ہے وہ گھر میں ہوتی ہے، اور مجھے ویسے زیادہ گرمی نہیں لگتی، تھوڑی لگتی ہے، تو عام جیسے بعض لوگوں کو سردی زیادہ لگتی ہے تو بعض لوگوں کو گرمی زیادہ لگتی ہے، تو تھوڑی گرمی زیادہ محسوس ہوتی ہے، ہیٹ کم پہ ہی رکھتی ہوں، کبھی بند بھی کر دیتی ہوں۔ اور بعض اوقات یہ ہوتا ہے کہ ایسے تھوڑی سی جب ٹھنڈک محسوس ہوتی ہے تو کیا کرتی ہوں، کہتی ہوں بس تھوڑا سا نا لحاف اوپر لے لوں۔ کبھی یہ کرتی ہوں کہ پڑھائی کرنی ہے، لحاف کو نا میں کھولتی نہیں ہوں، کہ لحاف کھولا نہیں تو نیند کی وادی میں میں گئی نہیں، تو لحاف کو کھولنا ہی نہیں ہے۔ اور کبھی صبح صبح جب اٹھ کر پڑھ رہی ہوتی ہوں تو بھی لحاف کو تہ لگا کے رکھ دیتی ہوں، تو کبھی یہ کہ وہ لحاف کھلا ہوتا ہے تو اندر بیٹھی ہوئی ہوتی ہوں، تو پھر کیا ہوتا ہے کہ تھوڑی ہی دیر میں آپ جو ہیں، پہلے تو آدھا جس پہلے ٹانگیں ہوتی ہیں، پھر آپ دھڑ کرتے ہیں، پھر آپ سر بھی کر لیتے ہیں، پھر آپ نیند میں چلے جاتے ہیں، تو اپنا تو یہ حال ہوتا ہے۔ اچھا، اب جو ہے رسول اللہ صلی اللہ علیہ وسلم نے مجمع کو مخاطب کر کے کہا، کون ہے جو کھڑا ہو اور دشمن کے لشکر میں جا کر ان کی خبر لائے، اور اللہ تعالیٰ اس کو جنت میں داخل فرمائے۔ جانثار صحابہ کا مجمع تھا، مگر حالات نے ایسا مجبور کر رکھا تھا، کوئی کھڑا نہیں ہو سکا۔ رسول اللہ صلی اللہ علیہ وسلم نماز میں مشغول ہو گئے، اور کچھ دیر نماز میں مشغول رہنے کے بعد پھر مجمع کو خطاب کر کے فرمایا، کوئی شخص ہے جو دشمن کے لشکر کی مجھے خبر لا دے اور اس کے بدلے میں جنت حاصل کرے۔ اس مرتبہ بھی پورے مجمع پہ سناٹا طاری رہا، کوئی نہیں اٹھا۔ تقریباً 20-25 دن ہو چکے ہیں محاصرے کو، تھکے ہوئے چور چور صحابہ ہیں، آپ سوچیں تو صحیح، آپ 2-4 دن کے سفر پہ جائیں تو کیا حالت ہو جاتی ہے۔ حضور صلی اللہ علیہ وسلم پھر نماز میں مشغول ہو گئے، اور کچھ دیر کے بعد پھر تیسری مرتبہ وہی خطاب کیا کہ جو ایسا کرے گا وہ جنت میں میرے ساتھ ہوگا، مگر پوری قوم دن بھر کے سخت تھکان اور کئی وقت کے فاقہ سے اور بھوک سے اور اوپر سے سردی کی شدت سے ایسی بے بس ہو رہی تھی کہ پھر بھی کوئی نہ اٹھا۔ حضرت حذیفہ بن یمان رضی اللہ عنہ، یہ راوی حدیث کہتے ہیں، اس وقت رسول اللہ صلی اللہ علیہ وسلم نے میرا نام لے کر فرمایا۔ جیسے ہوتا ہے نا کلاس میں، آپ کو کئی دفعہ یہ بات ہوتی ہے کہ کوئی ہے جو ایسا کرے، حاجی آ رہے ہیں حج سے تو ان کی دعوت نہ کر لی جائے، ہے نا، یا پھر یہ کہ ایک بڑا پروگرام نہ کر لیا جائے، تو کیا ہوتا ہے کہ بعض اوقات، اکثر اوقات لوگ خاموش رہتے ہیں نا۔ اب کیا ہوا، اب یہ نہیں کہ رسول اللہ مایوس ہو گئے، تو کیا بات ہمیں سمجھ آئی کہ اللہ تعالی سے دعا کرنے لگے، نماز پڑھی آپ نے، یعنی یہ مشکل وقت ہے کہ جو آپ کے اشارے پر جان قربان کرنے کو تیار ہیں اور اس وقت وہ خاموش بیٹھے ہیں، آپ کے بارے میں کیا بات پتا چلی کہ آپ نے جو ہے وہ نماز پڑھی، اور حضرت حذیفہ کہتے ہیں میرا نام لے کر کہا، حذیفہ تم جاؤ، حالت میری بھی سب جیسی تھی مگر نام لے کر حکم دینے پر اطاعت کے سوا چارہ نہ تھا۔ ہوتا ہے نا بعض کا نام لے کر پکارا جاتا ہے تو آپ بھی سوچتے ہیں کہ اب کیا کریں، اب تو کرنا ہی پڑے گا۔ कहते हैं मैं खड़ा हो गया और सर्दी से मेरा तमाम बदन कांप रहा था। आप सोचिए हालत क्या थी। आपने अपना दस्ते मुबारक मेरे सर और चेहरे पर फेरा और फरमाया, दुश्मन के लश्कर में जाओ और मुझे सिर्फ खबर ला कर दो और मेरे पास वापस आने से पहले कोई काम ना करो। सिर्फ खबर लानी है और कुछ नहीं करना। दो आपने नसीहतें की हैं और फिर आपने मेरी हिफाजत के लिए दुआ की। हाथ भी फेरा है और फिर दुआ भी की। कहते हैं मैंने अपनी तीर कमान उठाई और अपने कपड़े ऊपर बांध दिए और इनकी तरफ रवाना हो गया। जब यहां से रवाना हुआ तो अजीब माजरा ये देखा कि खेमे के अंदर बैठे हुए जो सर्दी से कपकपी तारी थी वो खत्म हो गई। आप भी काम करना जब शुरू करते हैं ना, बाज़ुकात शदीद सर्दी के मौसम में जब मैं बच्चों को रुखसत करती हूँ ना, दरवाजा खोलती हूँ, अल्लाह हाफिज कहती हूँ, तो मैं कहती हूँ बड़ी सर्दी है आज। फिर जब मैं क्लास लेने के लिए आपकी बाहर आती हूँ ना, कदम बाहर रखती हूँ, तो मुझे लगता है नहीं सर्दी इतनी नहीं है जितनी मुझे महसूस हो रही थी। असल बात क्या है कि दिल अंदर से इंसान को डराता है नेकी के काम करते वक्त। और जब आप मैदान में कूद पड़ते हैं, आप मैदान में उतर आते हैं, आतिशे नमरूद में जब इश्क कूद पड़ता है तो आग गुलो गुलजार बन जाती है। तो अब क्या हुआ, कहते हैं कि अजीब माजरा देखा कि खैमे के अंदर बैठे हुए जो सर्दी से कपकपी तारी थी वो खत्म हो गई और मैं इस तरह चल रहा था जैसे कोई गर्म हमाम के अंदर हो, यहां तक कि मैं इनके लश्कर पर पहुंच गया। तो ये गर्म हमाम क्यों था, आपने हाथ भी फेरा था और दुआ की थी अल्लाह ताला से, मेरी हिफाजत के लिए भी दुआ की थी और हाथ भी फेरा था ना। अब कहते हैं कि मैं दुश्मन के लश्कर पर पहुंच गया, मैंने देखा कि हवा के तूफान ने इनके खेमे उखेड़ दिए थे और हांडियां उलट दी थी। अबू सुफियान आग के पास बैठकर आग सेक रहा था। ये कौन था अबू सुफियान, सरदार तो था और क्या था, मैंने आपको हाँ असल में आपको जो बात बताई थी कि गजवाए अहजाब में कुरैश के लश्कर का ये सिपा सिलार था। कौन था, लीडर था, जर्नेल था, यानी सबको लीड कर रहा था। अब वो क्या कर रहा है, वो बैठा हुआ आग सेक रहा है। मैंने ये देखकर अपना तीर कमान मुस्तहकम किया और अबू सुफियान पर तीर फेंकने ही वाला था। अब सोचा कि ये आग सेक रहा है, उसको तो पता कोई नहीं, तो क्या करूं कि मैं जो इसको तीर एक मारता हूं ना। कहते हैं कि अबू सुफियान पर तीर फेंकने ही वाला था कि मुझे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये फरमान याद आ गया कि कुछ काम वहां से वापस आने तक ना करना। अबू सुफियान बिल्कुल मेरी जद में थे, मगर इस बात जो मुझे याद आई तो मैंने अपना तीर अलग कर दिया। इसको कहते हैं अतात। अब दिल कुछ और चाह रहा है, बड़ा अच्छा मौका है, लेकिन ये कि अतात की है। अबू सुफियान हालात से परेशान होकर वापसी का ऐलान करना चाहते थे, मगर इसके लिए जरूरी था कि कौम के जिम्मेदारों से बात करें। रात की तारीकी में और सन्नाटे में यह खतरा भी था कोई जासूस मौजूद हो और इनकी बात सुन ले। इसलिए अबू सुफियान ने यह होशियारी की कि बात करने से पहले सारे मजमे को कहा कि हर शख्स अपनी बराबर वाले आदमी को पहचान ले ताकि कोई गैर आदमी हमारी बात न सुन सके। हजरत हुजैफा रजी अल्लाह अन्हु फरमाते हैं कि अब मुझे खतरा हुआ कि मेरी बराबर का आदमी जब मुझसे पूछेगा कि तू कौन है तो मेरा राज खुल जाएगा। उन्होंने बड़ी होशियारी और दलेरी से खुद मुसाबकत करके अपने बराबर वाले आदमी के हाथ पर हाथ मारकर पूछा, तुम कौन हो। सुभान अल्लाह। वाकयात बहुत हैं जो सीरत की किताबों में है, इसका मैंने खास तौर पर इंतखाब किया कि आपको सुनाऊं और अपने आप को सुनाऊं। आप सोचें कैसा ईमान है, दुश्मन के निर्णय के अंदर है, अब तो बिल्कुल ही फंस गए हैं, अब तो बस गए, लेकिन कैसी होशियारी है कि साथ वाले आदमी के हाथ पर हाथ मारकर पूछा तुम कौन हो। इसने कहा ताज्जुब है, तुम मुझे नहीं पहचानते, मैं फलां इब्ने फलां हूं। वो कबीला हवाजिन का आदमी था और इस तरह अल्लाह ताला ने हजरत हुज़ैफा रजी अल्लाह अन्हु को गिरफ्तारी से बचा लिया। उसने नहीं पूछा, बस इन्होंने हाथ मारा और पूछा। तो अबू सुफियान ने जब इत्मीनान कर लिया कि मजमा अपना ही है, आप सोचें वो भी कितना बेदार मख्त था कि कोई गैर नहीं, तो इसने परेशान कुन हालात और बनू कुरैजा की बदअहदी और समाने जंग खत्म हो जाने के वाकयात सुनाकर कहा, मेरी राय ये है कि अब हम वापस चले और मैं भी वापस जा रहा हूं। اور میری یہ رائے کہ سب واپس چلے. اسی وقت لشکر میں بھگدڑ مچ گئی اور سب واپس جانے لگے. حضرت حذیفہ رضی اللہ عنہ فرماتے ہیں کہ میں یہاں سے واپس چلا تو ایسا محسوس ہوا کہ میرے گرد کوئی گرم حمام ہے جو مجھے سردی سے بچا رہا ہے. واپس پہنچا تو حضور صلی اللہ علیہ وسلم کو نماز میں مشغول پایا. جب آپ نے سلام پھیرا تو میں نے واقعہ کی خبر دی. رسول اللہ صلی اللہ علیہ وسلم اس خبر سے جو خوشی کی خبر تھی اسے اتنے خوش ہوئے کہ ہنسنے لگے, یہاں تک کہ رات کی تاریکی میں آپ کے دانت چمکنے لگے. اس پر رسول اللہ صلی اللہ علیہ وسلم نے مجھے اپنے قدموں میں جگہ دی اور جو چادر آپ اوڑے ہوئے تھے اس کا ایک حصہ مجھ پر ڈال دیا, یہاں تک کہ میں سو گیا. جب صبح ہو گئی تو آپ نے یہ کہہ کر مجھے بیدار کیا, قم یا نعمان, کھڑا ہو جا اے بہت سونے والے. نعمان رحمان غدبان آصفان مبالغے کا صیغہ ہے فولان کے وزن پر, آپ اس بات کو پڑھ ہی چکی ہیں. صحیح بخاری میں حضرت سلیمان کی روایت ہے کہ احزاب کے واپس جانے کے بعد رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اب وہ ہم پر حملہ آور نہ ہوں گے بلکہ ہم ان پر حملہ کریں گے اور ان کے ملک پر جو ہے وہ چڑھائی کریں گے. تو یہ ارشاد فرمانے کے بعد رسول اللہ صلی اللہ علیہ وسلم اور صحابہ کرام شہر مدینہ میں واپس آ گئے, اور ایک مہینے کے بعد مسلمانوں نے اپنے ہتھیار جو ہے وہ کھول دیے. تو اب آپ دیکھ لیجئے کہ یہ جو میں نے آپ کو واقعہ سنایا ہے حضرت حذیفہ کا, یہ صحیح مسلم کی روایت ہے, اس میں پورا ایک عبرت کا پیغام ہے اور بہت سی ہدایات ہیں جو غور کریں گے تو ان کو ملیں گی. اور غزوہ احزاب جو ہے اس سلسلے میں آپ دیکھیں کہ اس کے ساتھ ہی جو آج کا ہمارا سبق ہے نا, اس میں غزوہ بنو قریدہ کا بھی ذکر ہے, لیکن جب وہ آیات آئیں گی تو ہم پھر وہ واقعہ بھی پڑھیں گے, تو یہاں سے ہم ان آیات کو جو ہے پھر سمجھتے ہیں.